बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम नाज़रीन। ज़ाविये निगाह में आप सभी का खैर मकदम है। नाज़रीन, हस्बे मामूल आज भी हम हफ्ते के अहम वाक़यात और तगैयुरात पर तज़ियाती गुफ्तगू करेंगे। तो आइए मुलाहिज़ा फरमाइए हमारी आज की गुफ्तगू के मौजूआत।
क्लिंटन और एश्टन का ताज़ा मौक़िफ़, जौहरी तर्क असलाह पर अक़वामे मुत्तहिदा का जोर, हिंदुस्तानी काबीना में रद्दोबदल, यूरोपीय यूनियन को अर्दोगान का इंतबाह, अफगानिस्तान और नेटो का जिम्मेदारियों से फरार।
राबते के लिए हमारा ईमेल है zawiya_nigah@sahartv.ir।
नाज़रीन, अमरीका और यूरोपीय यूनियन ने इस्लामी जमहूरी ईरान के खिलाफ पाबंदियां जारी रखने पर ताकीद की है और साथ ही इस उम्मीद का इजहार भी किया है कि ईरान के एटमी मसले का सिफारती तरीके से पुरअमन हल निकल आएगा। मुलाहिज़ा फरमाइए हमारा तबसरा।
अमरीकी वजीर खारजा हिलरी क्लिंटन और यूरोपीय यूनियन की खारजा पॉलिसी की सरबराह कैथरीन एश्टन ने सरायेवो में ईरान पर पाबंदियां जारी रखने पर ताकीद की है, लेकिन इसके साथ ही इस उम्मीद का इजहार किया है कि नए मुजाकरात के जरिए ईरान के एटमी मसले को सिफारती तरीके से हल किया जा सकता है। हिलरी क्लिंटन ने अपने इंटरव्यू में कहा कि ईरान के खिलाफ पाबंदियां उस वक्त तक जारी रहेंगी जब तक ईरान यूरेनियम की अफजूदगी के बारे में कोई काबिल कबूल तजवीज पेश नहीं करता। उन्होंने कहा कि ईरान के लिए मौका है कि वह एटमी प्रोग्राम के बारे में पाई जाने वाली बकौल उनके आलमी तशवीश को सिफारती तरीके से दूर करे, लेकिन यह मौका हमेशा के लिए नहीं है। एश्टन ने नामानिगारों से गुफ्तगू करते हुए कहा कि हम मुजाकरात में हल के लिए आगे की सम्त बढ़ने की कोशिश करेंगे। उन्होंने हालिया दिनों में ईरान की कौमी सलामती काउंसिल के सरबराह सईद जलीली के मुआविन और अपने मुशीर आला के दरमियान होने वाली टेलीफोनी गुफ्तगू की जानिब इशारा किया और कहा कि अनकरीब सईद जलीली के साथ गुफ्तगू के लिए मदद का हाथ बढ़ाऊंगी। हिलरी क्लिंटन और कैथरीन एश्टन के बयानात से बज़ाहिर मगरब, खासतौर पर अमरीका और बाज़ यूरोपीय ममालिक के दरमियान इत्तेहाद का किसी हद तक पता चलता है, लेकिन इसी इंटरव्यू में अमरीका और यूरोपीय यूनियन के नज़रियात के दरमियान एक किस्म का फ़र्क और इख्तलाफ भी वाज़ दिखाई देता है। मिसाल के तौर पर मोहतरमा एश्टन ने ईरान के साथ मुश्तरका निकात के बारे में मुस्बत नज़रियात पाए जाने की तरफ इशारा करने की कोशिश की है, लेकिन बाज़ लचकदार मौक़िफ़ की वजह से ईरान और यूरोप के दरमियान मौजूद मौक़े से सही इस्तेफादा नहीं कर सकी। हालांकि ईरान और यूरोप ईरान और पांच जमा एक ग्रुप से पहले जामे और तामीरी गुफ्तगू कर चुके हैं और बाहमी तावन और एतमाद साजी के बारे में अच्छे और मुफीद नताइज भी हासिल कर चुके हैं, यहां तक कि यूरोपीय यूनियन ईरान के साथ असली तजारती शरीक करार पाई, लेकिन अमरीका के दबाव की वजह से यूरोपीय यूनियन मुजाकरात के दौर से खारिज हो गई और अमरीका की पॉलिसियों के मुताबिक अमल करने लगी, जिसका नमूना ईरान के खिलाफ तेल और गैस की पाबंदियाँ हैं। इस वक्त मोहतरमा एश्टन कहती हैं कि वो अनकरीब सईद जलीली के साथ गुफ्तगू के लिए मदद का हाथ बढ़ाएंगी। इससे पता चलता है कि यूरोपीय यूनियन को यकीन नहीं है कि वो ईरान के साथ अपनी गैर मंतकी गुफ्तगू को ज्यादा दिनों तक जारी रख पाएगी। दूसरी तरफ कामयाब मुजाकरात के लिए मुतादिद चीज़ों की जरूरत है, जिसमें सबसे अहम ईरान के हकूक का एहतराम और मिल्लत ईरान की तरक्की, खासतौर पर ईरान के पुरअमन एटमी प्रोग्राम की राह में रुकावटें पैदा करने से दस्तबरदार होना है। मुश्किल यह है कि अमरीका और उसके इत्तेहादी ईरान के पुरअमन एटमी प्रोग्राम मिनजुमला एटमी ईंधन की पैदावार को तस्लीम नहीं करना चाहते और एतमाद साजी के लिए हिकमत अमली इख्तियार करने के बजाय उन्हें उम्मीद है कि वो पाबंदियों के जरिए ईरान को इक्तसादी तौर पर मफलूज कर सकते हैं, ताकि मिल्लत ईरान अपने मुसलमा और कानूनी हुकूक से पसपाई इख्तियार कर ले। ये ऐसी हालत में है कि अमरीकी हुक्काम अच्छी तरह जानते हैं कि इस्लामी जमहूरिया ईरान पुरअमन एटमी एनर्जी से इस्तेफादे के बारे में मिल्लत ईरान के हुकूक के दिफा के सिलसिले में अपने उसूली मौक़िफ़ पर डटा हुआ है और वो जोर ज़बरदस्ती और धमकियों से हरगिज़ पीछे हटने वाला नहीं है। مبصرین کے مطابق امریکہ ایران کے خلاف غیر قانونی پابندیوں کی توجیہ اور یورپی یونین کو اپنے ساتھ ملائے رکھنے کی کوشش کر رہا ہے۔ مشترکہ پریس کانفرنس میں کیتھرین ایشٹن کے ساتھ ہیلری کلنٹن کے بیان کا اسی زاویے سے جائزہ لیا جا سکتا ہے۔
ناظرین، اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون نے ترک ایٹمی اسلحہ کے سلسلے میں اہم نکات کا ذکر کیا ہے۔ انہوں نے دنیا کو ایٹمی ہتھیاروں سے پاک کیے جانے کی ضرورت پر زور دیا۔ ان کا کہنا تھا کہ ایٹمی ہتھیار ہماری سلامتی کی ضمانت نہیں ہے۔ انہوں نے اسی طرح کہا کہ سرد جنگ کے بعد عدم استحکام پیدا کرنے والے ان ہتھیاروں کا کوئی جواز نہیں ہے۔ انہوں نے یہ سوال بھی اٹھایا کہ ایسے وقت جب دنیا اقتصادی بحران سے روبرو ہے، ان ہتھیاروں کے ذخیروں کے جدید کاری کا کیا جواز ہے۔ ملاحظہ فرمائیے ہمارا تبصرہ۔
اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون نے ایک بار پھر دنیا کو جوہری ہتھیاروں سے پاک کیے جانے کی ضرورت پر زور دیتے ہوئے کہا ہے کہ جوہری ہتھیار ہماری سلامتی کی ضمانت نہیں بن سکتے۔ بان کی مون نے خطرات اور دہشت گردی کے مقابلے میں جوہری ہتھیاروں کے ناکارہ ہونے پر زور دیتے ہوئے کہا کہ سر جنگ کے خاتمے کے بعد ایسے عدم استحکام پیدا کرنے والے ہتھیاروں کا کوئی جواز نہیں ہے۔ انہوں نے یہ سوال اٹھایا کہ عالمی اقتصادی بحران کے اس دور میں جوہری ہتھیار رکھنے والے ممالک جوہری اسلحہ خانوں کی جدید کاری کے منصوبے پر کیوں عمل کر رہے ہیں۔ اقوام متحدہ کے سیکرٹری جنرل کا یہ بیان ایسے وقت میں سامنے آیا ہے جب جوہری ٹیکنالوجی اور جوہری ہتھیاروں کے حصول سے روکنے کے لیے جوہری کلب کے رکن ملکوں کی کوششیں پوری دنیا میں بحث و مباحثے میں تبدیل ہو گئی ہیں۔ اب تک دنیا میں جوہری بموں اور یورینیم کے ذخائر کے حقیقی مقدار کے بارے میں کوئی واضح رپورٹ سامنے نہیں آ سکی ہے، لیکن امریکہ اور روس اس حوالے سے حقائق کو پوری طرح چھپانے کی کوشش کر رہے ہیں اور ان ملکوں نے جوہری ہتھیاروں میں کمی اور ان کے خاتمے کے حوالے سے باہمی اتفاق رائے میں بھی ابہام پیدا کر رکھا ہے۔ امریکہ، روس اور برطانیہ سمیت جوہری ہتھیار رکھنے والے ملکوں نے ایسے ہتھیاروں میں کمی کا معاہدہ کر رکھا ہے، لیکن عملی طور پر اپنے اپنے جوہری ہتھیاروں کو ماڈرنائز کر رہے ہیں۔ کہا جا رہا ہے کہ دنیا کے 9 ملکوں کے پاس اس وقت تقریباً 27,000 جوہری بم موجود ہیں، جن میں سے 97% امریکہ اور روس کے پاس ہیں۔ 12,500 جوہری بم بالکل ریڈی حالت میں ہیں، جبکہ باقی جوہری ہتھیار اسلحہ خانوں میں رکھے ہوئے ہیں۔ حالانکہ طے پایا تھا کہ آپریشنل حالت والے تمام جوہری ہتھیار اور بم تلف کر دیے جائیں گے، لیکن تحال ایسا ممکن نہیں ہو سکا ہے۔ امریکی اخبار واشنگٹن پوسٹ نے انکشاف کیا ہے کہ امریکہ نے اپنے جوہری ذخائر کی جدید کاری کے لیے ہزاروں ارب ڈالر کی رقم مختص کر دی ہے۔ رپورٹ میں بتایا گیا ہے کہ برطانیہ اور روس بھی اپنے جوہری ذخائر کو جدید خطوط پر استوار کر رہے ہیں۔ دراصل جوہری ترک اسلحہ اب عالمی سماج کے لیے ایک نہ پورا ہونے والا خواب بن چکا ہے۔ 1991 میں سوویت یونین کے زوال کے بعد فوجی ساز و سامان اور جوہری ہتھیاروں میں اضافے کی دوڑ کا بہانہ ختم ہو گیا تھا، لیکن امریکہ اور روس نے دنیا میں جوہری ہتھیار رکھنے والے سب سے بڑے ملکوں کی حیثیت سے ایسے ہتھیاروں کے خاتمے کے لیے اسٹارٹ معاہدے پر دستخط کرنے کے باوجود جوہری ذخائر کی توسیع اور ان کی جدید کاری کے لیے بھاری بجٹ مختص کر رکھا ہے۔ امریکہ اور روس کے درمیان غیر روایتی ہتھیاروں میں توازن پیدا کرنے کی غرض سے ہونے والے اسٹارٹ ٹو معاہدے میں تبدیل کر دیا گیا اور امریکہ اور روس کے صدور نے اس پر دستخط بھی کیے، لیکن ماہرین اس معاہدے کو صرف وقتی اور ظاہری قرار دے رہے ہیں۔ درحقیقت عام تباہی پھیلانے والے ہتھیار رکھنے والے ممالک عالمی برادری کی خواہشات کے برخلاف ایسے ہتھیاروں کو محفوظ رکھنے اور انہیں جدید بنانے پر کام کر رہے ہیں۔
ناظرین، ہندوستان کے وزیر اعظم من موہن سنگھ نے اپنی کابینہ میں ایک دفعہ پھر رد و بدل کیا۔ انہوں نے کابینہ کے کچھ چہرے کابینہ سے باہر کیے اور ان کو تنظیم کی ذمہ داری سونپی۔ اسی طرح کابینہ کے اندر کچھ وزراء کے قلمدان تبدیل کیے گئے، جبکہ کچھ نئے چہروں کو کابینہ میں شامل کیا گیا۔ اس رد و بدل کے مقاصد کیا ہیں؟ تجزیہ نگار ان مقاصد میں ایک مقصد یہ ذکر کر رہے ہیں کہ آئندہ عام انتخابات پر کانگریس پارٹی کی نظر ہے، جس کے تحت یہ رد و بدل کیا گیا ہے۔ اور کیا مقاصد ہیں ملاحظہ فرمائیے اس سلسلے میں ہندوستان کے سینئر تجزیہ نگار شمیم فیضی کا تبصرہ۔
تبدیلی تو بہت پہلے سے ہونے کی بات چل رہی تھی، اس لیے کہ کانگریس کے اندر ایک دباؤ ہے کہ 2014 کے لوک سبھا انتخابات سے پہلے پارٹی اپنی ایک نئی چھوی پیش کرے۔ یہ بھی کہا جا رہا تھا کہ راہل گاندھی، جنہیں اگلے لوک سبھا چناؤ میں ممکنہ وزیر اعظم کی حیثیت سے پیش کیا جائے گا، ان کی ٹیم کو تجربہ دلانے کے لیے کابینہ میں تبدیلی کر کے ان کے ساتھیوں کو، نوجوانوں کو زیادہ اہم ذمہ داریاں دی جائیں۔ لیکن خود پارٹی کے اندر جو نااتفاقی اور جو معاملات ہیں، اس کی وجہ سے وزیر اعظم کو اس پروجیکٹ کو لاگو کرنے کا موقع تو نہیں ملا، لیکن اب جبکہ آخری بجٹ فروری میں پیش ہونے والا ہے، فروری 2013 میں چناؤ سے پہلے کا آخری بجٹ، اس سے پہلے ان کے لیے مجبوری ہو گئی تھی کہ وہ کابینہ میں رد و بدل کریں۔ جہاں تک وزارت خارجہ میں تبدیلی اور ایم ایس کرشنا کی جگہ سلمان خورشید کو ذمہ داری سونپنے کی بات ہے، تو اس کی دو اندرونی وجوہات کو بھی سمجھنا ہوگا۔ پہلی اندرونی وجہ یہ ہے کہ ایم ایس کرشنا کے خلاف ان کی اپنی ریاست میں بعض کرپشن کے معاملات میں الزامات لگے ہیں، اور شاید لوک آیوگ کی عدالت میں ایک دو مہینے کے اندر ان پر مقدمے کی کارروائی شروع ہونے والی تھی۔ ایسی حالت میں حکومت نہیں چاہتی تھی کہ ان کا سینئر وزیر مقدمے کی کارروائی میں ملوث رہے اور عہدے پر بھی بنا رہے، تو اس لیے انہوں نے قابل از وقت اس تبدیلی کو کرنے کا فیصلہ کیا۔ اس کے علاوہ اگلے ہی سال کرناٹک میں اسمبلی کے انتخابات بھی ہوں گے، اور کرشنا اس ریاست کے کانگریسی لیڈروں میں سب سے قداور لیڈر ہیں، اس سے کانگریس ان کی خدمات شاید اس ریاست میں بھی استعمال کرنے جائے گی۔ یہ تو اندرونی وجہ تھی۔ جہاں تک یہ سوال ہے کہ سلمان خورشید کو یہ ذمہ داری کیوں سونپی گئی، کسی اور کو کیوں نہیں؟ کیونکہ کپل سبل بھی اس کے امیدوار تھے، آنند شرما بھی چاہتے تھے، تو میرا خیال یہ ہے کہ اس سے حکومت نے ایک دو ہدف حاصل کرنے کی کوشش کی ہے۔ ایک تو یہ یقینی ہے کہ جو بھی وزیر خارجہ ہو وہ امریکہ کے لیے سازگار ہونا چاہیے، سلمان خورشید اس پیمانے پر پورے اترتے ہیں۔ دوسرا یہ کہ پچھلے کچھ عرصے کے دوران حکومت کی چھوی اسلامی دنیا میں بگڑی ہے، شاید حکومت سلمان خورشید کو استعمال کر کے اس چھوی کو بہتر بنانے کی کوشش کرے گی۔
ناظرین، ترکی کے وزیر اعظم رجب طیب اردوغان نے یورپی یونین کو انتباہ دیا ہے کہ اگر 2023 تک اس تنظیم میں ترکی کی رکنیت کا مسئلہ حل نہیں ہوا تو یورپی یونین سلطنت عثمانیہ کے ورثے سے ہاتھ دھو بیٹھے گی۔ اس انتباہ کے کیا مقاصد ہیں اور کون سے اہداف کو مد نظر رکھ کے اردوغان نے یہ انتباہ دیا ہے ملاحظہ فرمائیے ہمارے اس تبصرے میں۔
ترکی کے وزیر اعظم رجب طیب اردوغان نے اپنے دورے جرمنی کے موقع پر اپنے ملک کو رکنیت نہ دینے کی بابت یورپی یونین کو سخت متنبہ کیا ہے۔ انہوں نے یورپی یونین کو دھمکی بھی دی کہ اگر اس نے سن 2023 تک ترکی کی اس تنظیم میں رکنیت کا معاملہ حل نہ کیا تو یورپ کو سلطنت عثمانیہ کے ورثے سے ہاتھ دھونا پڑے گا۔ ये पहली बार है जब तुर्की के किसी आला ओहदेदार ने यूरोपीय यूनियन में अपने मुल्क की रुकनियत के लिए मोहलत का तायुन किया है। तुर्की के वजीर आजम ने बर्लिन में पूछे गए इस सवाल के जवाब में कि क्या उनका मुल्क 2023 तक यूरोपीय यूनियन का रुकन बन जाएगा, कहा कि मुमकिन है कि यूरोप वाले इस मामले को 2023 तक हल न करना चाहते हों, लेकिन अगर उन्होंने इसे तूल दिया तो वो तुर्की से महरूम हो जाएंगे। यूरोपीय यूनियन ने 1999 में दो अर्षों के पसोपेश के बाद तुर्की की रुकनियत की दरख्वास्त मंजूर कर ली थी। फिर तुर्की और यूरोपीय यूनियन के दरमियान रुकनियत के मामले पर मुज़ाकरात के आगाज में 6 साल का अरसा लगा और इस अरसे में मशरकी यूरोप के 7 मुल्कों को यूरोपीय यूनियन की रुकनियत भी दे दी गई, लेकिन तुर्की का मामला वहीं का वहीं रहा। दिलचस्प बात यह है कि तुर्की और क्रोएशिया के यूरोपीय यूनियन में रुकनियत के लिए मुज़ाकरात एक साथ शुरू हुए थे और क्रोएशिया को 6 साल के मुज़ाकरात के बाद 2013 के वस्त में यूरोपीय यूनियन में शमूलियत का परवाना मिल गया है, लेकिन तुर्की के साथ मुज़ाकरात बदस्तूर जारी हैं और यूरोपीय यूनियन के सियासी, इक्तिसादी, समाजी और सकाफती मेयारों से करीब लाने के बारे में जारी इन मुज़ाकरात में सिर्फ एक मामला हल हुआ है और बाकी 35 मामलों पर मुज़ाकरात अब भी जारी हैं। यूरोपीय कमीशन की जानिब से 10 अक्टूबर को जारी की जाने वाली एक रिपोर्ट में इस बात की निशानदेही होती है कि यूरोपीय यूनियन में तुर्की की शमूलियत का मामला पहले से कहीं ज्यादा मुबहम हो गया है।
और नाज़रीन, अब अफगानिस्तान में नेटो का अपनी जिम्मेदारियों से फरार। नेटो के तर्जमान ने ऐलान किया है कि अफगानिस्तान की सरहदों की हिफाजत उसकी जिम्मेदारी नहीं है। इस बयान के क्या मकासद हैं और नेटो इस वक्त किस पोजीशन में है जो इस तरह के बयान दे रही है, और इस बयान के दीगर पहलू क्या है, हम इस पर गुफ्तगू करेंगे स्टूडियो में। और इसके लिए हमने दावत दी है सियासी उमूर के माहिर जनाब अहमद मुस्तफ़ा जैदी साहब को। प्रोग्राम में आपका
सलाम अलैकुम।
अलैकुम अस्सलाम जैदी साहब, गुफ्तगू का आगाज़ यहीं से करते हैं कि इस बयान से जो नेटो के तर्जुमान ने दिया है कि अफगानिस्तान की सरहदों की हिफाजत की जिम्मेदारी हमारी नहीं है, इस बयान से पहला तासुर ये सामने आता है और ये मिलता है कि नेटो अपनी जिम्मेदारियों से जैसे फरार करना चाह रही है और अपने दायरे कार को महदूद करना चाहती है, क्या वजह है?
देखिए, अफगानिस्तान में जो ये दाखिल हुए तो इनके मैं समझता हूँ कि दो अहदाफ थे कम से कम। एक तो ये कि मुसलमानों को मजमूई तौर पर ज़क पहुँचाई जाए, और जैसा कि उस ज़माने में जॉर्ज बुश ने सलीबी जंग का भी नारा लगाया था
जी,
एक तो हदफ ये था, और दूसरा हदफ था ईरान को घेरने का। बाद में फिर वो इराक़ में भी दाखिल हुए और ज़्यादा अपने हिसाब उन्होंने घेरा, लेकिन इराक़ में बुरी तरह नाकाम हुए, ज़रा वहाँ से जल्दी निकल गए वो, यानी नस्बतन
जी।
और अब यहाँ अफगानिस्तान में भी सूरत हाल वही है। आए थे ये अलकायदा को ख़त्म करने के बहाने से, 11 सितंबर का जो वाक़या हुआ उसके बाद उन्होंने पाकिस्तान को धमकी दी, और पाकिस्तान में उस वक्त परवेज मुशर्रफ साहब थे, उन्होंने वो बिल्कुल उनके सामने सजदा रेज हो गया, उन्होंने जो कहा साहब बिल्कुल मेनुअन तस्लीम कर लिया गया उसको। लेकिन उस वक्त जो ये अहदाफ थे इनके कि अलकायदा को ये ख़त्म करेंगे, और उसके साथ साथ तालिबान, इसलिए कि अलकायदा और तालिबान उस वक्त भी उनका पूरी तरीके से आपस में इत्तेहाद था हर तरह का, तो दोनों को ख़त्म करेंगे, लेकिन वो कहीं नहीं पहुँचे। अलकायदा अपनी जगह मौजूद है और उनके जो हाई कमांड है उनकी वो गालिबन इस वक्त अफगानिस्तान ही के अंदर है। हाँ, सिर्फ ये हुआ कि बहुत सालों के बाद उन्होंने ओसामा बिन लादन को मारा, जिस पर बहुत कामयाबी का उन्होंने ऐलान किया, लेकिन यह कि बहरहाल ख़ुद जो 11 सितंबर का वाक़या है वो ख़ुद एक मुबहम सा वाक़या है, क्या ये हुआ भी था या ख़ुद इन्होंने कराया था
जी।
और फिर जब और पीछे आप जाएं तो जो रूस से جب انہوں نے جنگ شروع کی ہے وہاں پر ضیاء الحق صاحب کے مدد سے، یا یوں کہیے کہ انہوں نے ان کی مدد کی یا انہوں نے ان کی مدد کی، تو اس وقت جو ہے یہ القاعدہ کی تنظیم جو ہے یہ پوری کی پوری اسی وقت وجود میں آئی اور اس کی پوری پوری حمایت تھی امریکہ کی، لیکن وہ جو اہداف ان کے تھے وہ اس سے بہت دور جا پڑے ہیں. اس وقت یہ ہے کہ افغانستان کی بری حالت ہو چکی ہے. اس میں تو کامیاب ہوئے کہ وہ ایک طرح سے انہوں نے افغان قوم کو بری طرح سے زخم پہنچائی، مسلمانوں کو بدنام کیا. اسلاموفوبیا جو اس وقت پوری طرح سے مغرب میں اسلام کے خلاف ایک چیز ظاہر ہوئی ہے، اس میں کامیاب رہے بہرحال وہ کسی حد تک، لیکن یہ کہ باقی ساری چیزیں وہیں کی وہیں موجود ہیں. تو اب سوال یہ پیدا ہوتا ہے کہ یہ افغانستان میں جب یہ سارا انہوں نے کیا تو یہ کیا کاہے کے لیے، کیوں؟
جی
اس وقت 17 ٹریلین یا 17 کھرب ڈالر کے جو قرضہ صرف امریکہ پر ہے، اور مغربی ممالک کا بھی یہی حال ہے، وہاں کے اقتصادی حالات ساری دنیا پہ ظاہر ہیں اور وہ بری طرح سے وہ پھنسے ہوئے ہیں اقتصادی اس میں. اور اسی لیے میں سمجھتا ہوں کہ اب یہ 2014 کا تو انہوں نے اعلان کر ہی دیا ہے کہ وہ نکل رہے ہیں، لیکن اس سے پہلے بھی یہ اپنے کو ذرا سا محدود کرتے جا رہے ہیں. کچھ دنوں کے بعد یہ اعلان کریں گے کہ صاحب وہ ہم صرف گیریسنز کے اندر رہیں گے اور گیریسنز سے باہر نہیں نکلیں گے، صرف ہم ایک نظارت کرتے رہیں گے. یہ شاید یہ بھی ہو تھوڑے دنوں کے بعد، اور بالآخر ان کو یہاں سے نکلنا ہے. اور آخر میں نتیجہ اس کا کچھ نہیں ہے سوائے اس کے کہ افغان قوم کی تباہی ہوئی ہے. ایران کو جو انہوں نے گھیرنے کا پروگرام بنایا تو وہ اس میں بالکل ناکامیاب رہے. اس وقت آپ دیکھیے کہ عراق سے بہت اچھے تعلقات ہیں ایران کے، افغانستان سے بھی اچھے تعلقات ہیں، ان سے نزدیک آئے جو افغانستان سے پہلے کبھی نہیں تھے تعلقات اچھے. یہی حال وہاں عراق میں تھا، لیکن وہ تعلقات اب اس وقت بہترین تعلقات ہیں. اور اس لیے میں سمجھتا ہوں کہ اس میں تو ان کو بری طرح سے ناکامی ہوئی ہے، اور ان کو ظاہر کہ جیسا کہ پہلے بھی میں نے ایک مرتبہ کہا تھا کہ ان کو نکلنا تو ہے ہی، اب یہ کہ کس شکل میں نکلیں گے. روس بھی نکلا بہرحال آخر میں، افغانستان کا خطہ ہی کچھ ایسا ہے، ٹوپوگرافی وہاں کی ایسی ہے کہ وہاں سے تو کسی کو کامیابی نہیں ہوتی وہاں.
بہت شکریہ ناظرین. نئی دہلی اسٹوڈیو سے ہمارے ساتھ پروگرام میں شامل ہو رہے ہیں سیاسی امور کے ماہر جناب رضوان قیصر صاحب. رضوان قیصر صاحب، پروگرام میں آپ کا خیر مقدم ہے. میں آپ سے بھی اسی بیان کے سلسلے میں آپ کی رائے پوچھنا چاہوں گا کہ نیٹو کا کہنا ہے کہ افغانستان کی سرحدوں کی حفاظت کی ذمہ داری ہماری نہیں ہے، اپنی ذمہ داریوں کو کسی حد تک وہ محدود کرنا چاہ رہی ہے. آپ کیا کہیں گے، اس بیان کی کیا وجہ ہے؟
اگر وہ سرحد کی نگہبانی کرتے ہیں یا ان کے اندرونی حالات پر اپنا قبضہ بنائے رکھتے ہیں، یہ مسئلہ دراصل بے معنی ہوتا جا رہا ہے اس فیصلے اور اس اعلان کے تحت کہ 2014 تک نیٹو کی جتنی بھی تمام ساری فورسز ہیں وہ افغانستان سے باہر نکلنا چاہتی ہیں. ان کا بڑا مقصد یہ تھا کہ باہر نکلنے سے پہلے افغانی فوج کے اندر، افغانی جو پولیس ہے اس کے اندر ایسی قوت پیدا کر سکیں تاکہ ان کے نکلنے کے بعد افغانستان کے حالات جو ہے وہ مستحکم رہیں. لیکن انہیں اب ایسا لگ رہا ہے کہ شاید افغانستان کے حالات مستحکم نہیں رہیں گے. پلس ایک اور بھی بات زیر نظر رہنی چاہیے، وہ یہ کہ دیگر ممالک میں، چاہے وہ آسٹریلیا ہو، انگلینڈ ہو یا دوسرے تمام سارے جو نیٹو کی فورسز ہیں وہاں پر موجود، یہ تمام سارے لوگ لگاتار یہ پریشر ڈال رہے ہیں کہ اب انہیں افغانستان میں مزید بنے رہنے کی کوئی ضرورت نہیں ہے. نیٹو کی فورسز کو اس کا اچھی طرح سے احساس ہو گیا ہے کہ ایک ہارتی بھی جنگ وہ لڑ رہے ہیں، اور وہ ایک ایسی جنگ ہے جس کی ذمہ داری خود انہوں نے تھوپی ہے افغانستان کے اوپر. افغانستان کے حالات ایسے نہیں تھے کہ ان افغانیوں کے اوپر ایک جنگ تھوپی جائے. اور 2001 سے لے کر کے آج 2012-11 سال تو یوں بیت گئے، 14 کی بات ہے 2 سال اور بیتنے ہیں، مزید تباہی کا سامان ہے. اور اس کا احساس انہیں بھی ہے کہ یہ جنگ وہ شاید جیت نہیں سکتے ہیں، لیکن اپنے ہارنے کے شکل میں بھی جو انہوں نے تباہی و بربادی مچائی افغانستان میں، ये पूरी दुनिया के सामने है, बट अफसोस ये है कि आप जैसे टेलीविजन चैनल के अलावा इस पूरे मसले पर जो नज़रिया होता है आलमी बिरादरी का और जो दुनिया की जो बड़ी मीडिया के जो घराने हैं, वो ये कि कभी अफगानिस्तान की सही तस्वीर हमें देखने को नहीं मिलती है। अंदरूनी हालात को अगर आप देखें तो अफगानिस्तान अंदर से खोखला हो चुका है, जंग जारी है। वहां पर जो तवामी अफगानी आवाम हैं और दूसरे तमाम सारे लोग हैं और नेटो की फोर्सेस और वहां की जो मौजूदा हुकूमत है हकीम करजई साहब की, तो आखिर ये कहां ले जाएगा पूरे अफगानिस्तान को? मसला अब ये सोचना चाहिए, नेटो निकल जाएगा, वो आज ना निकले कल निकले, लेकिन उससे भी बड़ा मसला दरपेश यह आने वाला है कि अफगानी अपने मुल्क का मुस्तकबिल कैसे संवारते हैं। वहां पे कुछ एक बातों पर गौर करने की जरूरत है। खुद अफगानियों को जाहिर सी बात है कि हम आप अलग अलग जगहों पर बैठे हैं और हम अफगानियों की तरफ से ऐसा कुछ नहीं कर सकते हैं सिवाय चंद नजरियों को पेश करने के, लेकिन अफगानियों को खुद सोचना पड़ेगा कि आखिर उनका मुस्तकबिल कैसे संवरे। अभी तक जिस तरह से तालिबान और दूसरी तमाम सारी ताकतों ने अपनी सियासत का मुजाहरा किया है, उसमें भी कुछ बहुत तकरीबी पहलू कम है और तकरीबी ज्यादा है। वहां की आवाम एक तरफ नाटो फोर्सेस की गोलियों और बमों का शिकार है, तो उसी तरह से वहां की आवाम, वहां के जो वो तमाम सारे जो अपने आप को मुकामी नुमाइंदे कहते हैं, जो गैर जमहूरी तरीके से अपने आप को नुमाइंदा होने का ऐलान करते हैं, उन्हें भी चाहिए कि आवाम से पूछें कि वो चाहते क्या है। वो अमन चाहते हैं, वो तालीब चाहते हैं, वो सेहत चाहते हैं, अपने मुस्तकबिल का तहफ्फुज़ चाहते हैं। क्या उन्हें ये हासिल?
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया रिजवान कैसर साहब, बहुत बहुत शुक्रिया। बहुत अहम नुक्ते की जानिब इशारा किया रिजवान कैसर साहब ने कि नेटो है, जैसे कि आपने भी फरमाया कि अफगानिस्तान इस तरह का मुल्क है कि वहाँ कोई गासिब और काबिज़ क़ुव्वत ज़्यादा ठहर नहीं सकती। चले जाने के बाद अफगान आवाम के पास क्या रास्ता होगा और उनके लिए कौन सी हिकमत अमली बेहतर होगी, उनके पास अपने मुल्क को संवारने का क्या तरीक़ा होगा, ये बहुत अहम नुक्ता है। आप इस सिलसिले में क्या फरमाएंगे?
अफगानिस्तान में इस वक्त तो पोजीशन बहुत ही ख़तरनाक है। यानी एक तरफ तो तालिबान और अलकायदा, इनका पूरा ज़ोर है और गुमान यह है कि नाटो के निकलने के बाद शायद ये लोग उभर के पूरी तरह फिर सामने आएंगे, और अगर पहले की तरह इन्होंने वही अपना जो कहते हैं कि हार्श या सख्त रवैया रखा, तो फिर अफगानिस्तान में जो है दोबारा खाना जंगी की कैफियत शुरू हो जाएगी, और या वही मार धाड़ जो पहले तालिबान के दौर हुकूमत में थी। हमें उम्मीद है कि अब ये लोग दोबारा वो उस आजमाए हुए रास्ते पर न चलें और मिलजुल के तमाम जितने वहाँ के लोग हैं, जितने तबकात हैं, इसलिए कि वहाँ पर बहुत सारी कौमें हैं अफगानिस्तान में, आपस में काफ़ी अख्तलाफात है
जी,
तो ये अगर सब मिलजुल के ये लोग काम करें, जैसा कि किसी हद तक इराक़ में इनको कामयाबी हुई है, पूरी तरह से अभी तक नहीं लेकिन ये कि बहरहाल हुई है, तो वो अगर उस नहज पर ये आगे बढ़ेंगे तो यकीनन अफगानिस्तान की तरक्की होगी। बहरहाल नाटो और अमेरिका ने तो इनको तबाह करने में कोई कसर छोड़ी नहीं अभी तक
जी
हाँ। और दूसरी तरफ यह है कि मनशियात वगैरह का कभी ये मसला ऐसा है कि वो बढ़ ही गया है
जी,
तो उसको भी इन पर इनको कंट्रोल करना पड़ेगा और अपने तमाम हमसायों से उनको अच्छे ताल्लुकात कायम रखना पड़ेंगे इन ईरान समेत, और अगर उन्होंने ऐसा न किया तो एक बहुत लंबे अरसे के लिए वहाँ खाना जंगी शुरू हो सकती है
जी। जी बहुत शुक्रिया रिजवान कैसर साहब। हम प्रोग्राम के आखिरी हिस्से में, हमारे पास इस वक्त 3 मिनट का वक्त है, मैं चाहूँगा कि आप इसको मद्देनज़र रखते हुए जवाब दें। बहुत अहम नुक्ता यह है कि अफगान कौम क्या करेगी नेटो के निकल जाने के बाद, एक जाहिर है वीरान मुल्क उनके पास है जिसमें इंफ्रास्ट्रक्चर तबाह हो चुका है, अभी तामीर नौ का काम है लेकिन ऐसा नहीं है कि जिस पर मुल्क खड़ा हो सके। इनके पास हमसाया ममालिक हैं, हमसाया ममालिक से अच्छे ताल्लुकात के एक रास्ता है जो तालिबान ने नहीं रखा था। उसके अलावा उनके पास एक नमूना है इराक का, जो जाहिर है जंग के दौर से गुजर जाने के बाद अपने पैरों पे खड़ा हुआ है। आप क्या कहते हैं कि अफगान कौम के पास क्या रास्ता मुनासिब आइडियल हो सकता है मुल्क को संवारने और बनाने का?
सबसे पहली बात इस सिलसिले में मैं ये कहूंगा कि अफगानी आवाम को चाहिए कि वो तमाम जो खुद साख्ता क़यादत का ऐलान करते हैं इसकी नौबत ना आने दें, बल्कि कोई एक ऐसी तंजीम निकल करके सामने आए जहां आवाम की राय को जानने का तरीका कार बना करके उनसे ये पूछा जाए कि अपने मुस्तकबिल को वो कैसे संवारना चाहते हैं। और उसके सबसे पहली और बड़ी शर्त यह है कि आपसी गुफ्तगू का सिलसिला हो। जाहिर सी बात है कि अफगानिस्तान अभी भी एक ऐसा मुल्क है जो कबाइलों में बटा हुआ है, इलाकों में बटा हुआ है
जी।
वहां के लोगों की जो कबाइली पहचान है वो इतनी गहरी है कि उससे वो ऊपर उठने के लिए तैयार नहीं है। लेकिन अगर सब लोग ये चाहते हैं कि वाकई अफगानिस्तान जिस तरह से एक मुल्क रहा है वो किसी भी कबीले से बड़ा है और उसके मुस्तकबिल को संवारना है, और इसलिए आपस में तमाम सारे कबाइलियों के दरमियान गुफ्तगु हो, वो लोग जो गैर कबाइली हैं उनके दरमियान में गुफ्तगु, पहली। दूसरी बात यह है कि जो बैनुल अक्वामी बरादरी है, जो आलमी बरादरी है, खासतौर से जो मुस्लिम ममालिक हैं, उन तमाम सारे लोगों की कोशिश ये होनी चाहिए कि अफगानिस्तानी क्यादत के किसी भी धड़े को वो पीछे ना छोड़ें, बल्कि तमाम सारे लोगों को मज़ाकरात की मेज पर लेकर के आएं और उनसे कहें कि भाई अब जो कुछ होना था हो गया, तबाही जितनी थी मच गई, लेकिन मुस्तकबिल फिर भी हमारे दस्तरस में हो सकता है अगर तमाम सारे लोग गुफ्तगू के लिए तैयार हों और एक तरीका कार तैयार कर सके। यानी अंदरूनी तौर पर गुफ्तगू का एक लंबा सिलसिला चलाना पड़ेगा बंदूक की गोलियों से परे, और जो जिस तरह के हमले होते रहे हैं, खुदकश हमले और दूसरे तरह के हमले, इनसे परे, और बैनुल अक्वामी सतह पर जो मज़ाकरात होने हैं, इन तमाम सारी बातों को ला करके तब हम कहीं से एक ऐसी समत में आगे बढ़ सकते हैं जहां अफगानिस्तान होगा, उसका मुस्तकबिल होगा, कबीले नहीं होंगे और हर कबीले की जो क़यादत का जो दावा है सिर्फ वही नहीं होगा। अगर ये करते हैं और ये कहें कि खुद इस्लाम का इस तरह का जो इंटरप्रिटेशन वो लेकर के आते हैं, जहां लड़कियों की तालीम के वो इतने बड़े मुखालिफ दिखते हैं, आलमी बरादरी के सामने कहने के लिए ज्यादा कुछ नहीं रह जाता है कि क्या ये इस्लाम है जो तालिबान और दूसरे तमाम सारे लोग पूरी दुनिया के सामने पेश कर रहे हैं। तो कहीं ना कहीं मुझे ऐसा लगता है कि इस्लाम के जो बड़े असबाक थे उसके ये बरमुखालिफ दिख रहे हैं।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया, बहुत शुक्रिया रिजवान कैसर साहब। नाज़रीन, आपने दोनों तज़िया निगारों के ख्यालात मुलाहज़ा फरमाए, आपकी राय का हमें ज़रूर इंतज़ार रहेगा। आप हमें ईमेल पर अपनी राय से प्रोग्राम के सिलसिले में आगाह कर सकते हैं। तो अगली मुलाकात और अगले प्रोग्राम तक आपसे इजाज़त चाहते हैं। खुदा हाफिज़।